Vậy là mơ Miro để hình sắc you see huh? So हामीले अस्तिदेखि सिकिराखेको तपाईँले मैले यो कुरो भनेको थिएँ सुरु गरिहाल्छौँ अनि 6:30 भएछ तपाईँलाई 35-40 मिनट 50 मिनट म्याक्सिमम् होला हामी हेर्छौँ तिमीथिलाई पावलको निर्देशन मण्डलीको शुद्धताको शुद्धताको शिक्षालाई रक्षा गर्ने आज्ञा अनि हामीले भनिरहेको छौँ मण्डली कसरी चल्ने सम्बन्धी शिक्षा र हाम्रो फोकस भनेको चाहिँ हामी जुन मण्डलीमा जान्छौँ हामी जहाँ सेवा गर्छौँ हाम्रो कुराहरूमा चाहिँ बाइबलीय शिक्षाको केन्द्रमा रहेर येशूलाई केन्द्रमा राखेर रा, उहाँको राज्यमा उहाँको प्रभुत्वमा उहाँको निर्देशनमा हामी उहाँको सेवा गर्न सकौँ र उहाँको राज्यलाई बढाउन सकौँ त्यो हिसाबले हामी आज हेरिरहेको छौँ विशेष गरी यो पास्टरल लेटर्स भन्छ पास्टरीय पत्रहरू पहिलो तिमोथीमा छौँ र त्यसको 3 अध्यायमा अनि जुन चाहिँ हामीले आज मण्डलीको अगुवाहरू सम्बन्धी शिक्षा हामी हेर्दैछौँ अनि सुरुमा मलाई यो 3 अध्यायको 1-7 पढ्ने विचार गरेको छु प्रभुको अगुवाहरू किन प्रभुको अगुवाहरू भन्ने भन्दाखेरि यो कुरोलाई एकदम गहिरो शिक्षाको रूपमा पिक्चरको रूपमा हामीले लिनुपर्छ त्यो के हो भने नि हामी जुन जुन मण्डलीको भागमा छौँ अथवा सहभागी भएका छौँ संलग्न भएका छौँ त्यो येशूको शरीर हो त्यसकारण त्यो शरीरमा प्रभुका जनहरूलाई अगुवाई गर्ने प्रभुको सेवा गर्ने त्यहाँ प्रभुको प्रतिनिधि बन्ने काम प्रभुको अगुवाहरूले गर्नु पर्यो उनीहरूले छानेको प्रभुले नछानेको अगुवा त्यहाँ हुनु सक्दैन जसकोमा उहाँले नछानेको अगुवामा के हुन्छ उहाँको वरदानहरू पनि हुँदैन उहाँको वरदान बिना त्यसको सेवा गर्न सकिँदैन त्यो कुरा हामीले प्रष्ट बुझ्नुपर्छ एनिवे तपाईँलाई म सरसर्ती यो पढ्न चाहन्छु पहिलो तिमोथी 3:1 यो भनाइ विश्वासयोग्य छ यदि कुनै मानिसले बिसपको काम गर्ने चाहना गर्छ भने त्यसले असलै कामको इच्छा गर्छ अङ्ग्रेजीमा नोबेल टास्क भन्छ त्यो एकदम उत्तम कुरा बेस्ट कुरा हो भन्छ तर बिसपको काम गर्ने चाहना गर्नु अनि अघि सुरुमै मैले भनिसकेँ किन प्रश्न चाहिँ सबभन्दा ठुलो छ कोही व्यक्तिले बिसपको काम गर्ने चाहना चाहिँ उसको व्यक्तिगत फाइदा आर्थिक फाइदा अथवा उसको सांसारिक इज्जत सांसारिक मान सांसारिक त्यो सबै कुराको लागि कसैले गर्छ भने चाहिँ ऊ गलत हो त्यो त पापै हो त्यसरी परमेश्वरको सेवा गरेर उहाँको केही महिमा हुन सक्दैन त्यो कुरो हामीले आफैले एकदम विचार गर्नुपर्छ त्यसैले त्यो इच्छा गर्नु भनेको चाहिँ निस्वार्थ निस्वार्थ कुनै कन्डिसन बिना पुरा सेक्रिफिसियल सो इच्छाको ले मात्रै परमेश्वरको सेवकलाई योग्य हुनसक्छ यो कुरो जहिले पनि हामीले ध्यान दिनुपर्छ पहिलो तिमोथी 3:2 यसकारण बिसप चाहिँ अब तपाईँलाई मैले यो बिसप भन्ने चाहिँ को बारेमा अघि अस्तिको हप्ता पनि केही कुराहरू बताएको थिएँ के शब्दहरू बाइबलमा चलाएको छन् अहिले यतिखेर हाम्रो मण्डलीहरूमा बिसप भनिन्छ बिसप कहीँ कहीँ मात्रै भन्छ धेरै जस्तो पास्टर एल्डर अनि कतिचोटि पास्टर भन्दा एल्डर सानो भन्ने मान्छेको विचार छ अनि अर्को चाहिँ डिकन भनेर भनिन्छ अनि कोही कोही ठाउँमा भिकार भन्छ कहीँ रेक्टर भन्छ कहीँ प्रिस्ट भन्छ यो फरक फरक चलाउँछन् आखिरी रोमन क्याथोलिक पनि वास्तवमा उनीहरू पनि क्रिस्चियनै हुनुपर्ने तर उनीहरूको कतिवटा सिद्धान्तले गर्दाखेरि कतिजना मान्छेहरू चाहिँ सायद उनीहरूको मुक्ति नपाएको हुनसक्छ त्यसो त हामी जस्तै प्रोटेस्टेन्ट चर्चमा पनि मुक्ति नपाएको मान्छे हुन्छ त्यसकारण हामीले बाइबल पढिराख्नुपर्ने कारण के छ भनेदेखि नि उहाँको शिक्षामा हामी कसरी उहाँको बारेमा सोच्ने विचार गर्ने र कसरी जिउने कसरी सेवा गर्ने यो कुरो बाइबलमा जे छ त्यो गर्नु पर्यो लेकिन त्यो महत्त्वपूर्ण छ कसैले दोष लगाउन नसक्ने निर्दोष हुनु पर्यो यसको बारेमा हामी अहिले अझै हेर्नेछौँ अनि यहाँ के भन्छ एउटै पत्नीका पति संयमी समझदार सम्मानित अतिथि सत्कार गर्ने सुयोग्य शिक्षक हो अब तपाईँलाई म के भन्न चाहन्छु भने यो एउटै पति पत्नीका पति भनेको चाहिँ क्लियर बुझिन्छ संयमी भनेको धेरै मान्छेलाई थाहा छैन यसको अर्थ के हो म अलिअलि तपाईँलाई बताउँछु अहिले। समझदार भनेको पनि धेरै मान्छेलाई थाहा छैन, सम्मानित भनेको पनि त्यति थाहा छैन, अतिथि सत्कार अलिअलि थाहा छ। सुयोग्य शिक्षक भनेको चाहिँ सिकाउने सक्ने सिपालु भन्ने अर्थ लाग्छ। अर्को तिन पदमा, अब यहाँनिर यो चाहिँ नेगेटिभ कुरा छ, दुईवटा पोइन्ट, मतवाला र रिसाह होइन। अनि अर्को तिन, तेस्रो पोइन्ट चाहिँ झगडा नगर्ने। यहाँनिर मतवाला रिसाह झगडा नगर्ने, धनको लोभ नगर्ने, यहाँनिर 1, 2, 3, 4 वटा पोइन्ट चाहिँ नेगेटिभ छ, होइन? मतवाला भनेको चाहिँ जस्तो रक्सी जाँड, हाम्रो नेपालमा ठेट भाषामा रक्सी जाँड बियर जे चाहिँ छ, अल्कोहल खाएर मात्ने हुनु सक्दैन कुनै पनि। यो चाहिँ एल्डरको बारेमा हामी हेरिरहेछौँ, एल्डर भनेको चाहिँ पास्टर, एल्डर त्यसको बारेमा तपाईँलाई अहिले अलिकति एकछिनमा बताउँछु। अनि रिस गर्नु पनि पाप हो, कोही मान्छे रिस गर्छ भने पाप हो। कहिलेकाहीँ धार्मिक रिस हुन्छ, तर बाइबलमा रिस गर्यो भने पनि घाम नअस्ताउँदै रिस मर्नुपर्छ भन्ने कुरा छ। यहाँ विनम्र भन्ने छ, हम्बल। यो विनम्र भनेको चाहिँ एउटा असल स्वभाव हो। अनि विनम्र भन्ने कस्तो हो भन्ने कुराको बारेमा धेरै कुरा गर्नु सक्छ। झगडा नगर्ने, कोही कोही मान्छे जिद्दी हुन्छ नि, कुरै नबुझ्ने, आफ्नो कुरामा जिद्दी गरेर विवाद गर्ने, त्यस्तो मान्छे पनि परमेश्वरको सेवाको लागि, एल्डरको लागि, बिसपको लागि, पास्टरको लागि ऊ चाहिँ योग्य छैन। अर्को धनको लोभ गर्ने, अब धनको लोभ गर्ने चाहिँ भित्री कुरा भयो, बाहिर पनि देखिन्छ कहिलेकाहीँ। अब यो हरेक व्यक्तिले परमेश्वरको अनुग्रहबाट त्यो लोभप्रति विजय पाउनु पऱ्यो, उसको विश्वासमा भर पर्छ, विश्वास परमेश्वरमा पक्का राख्नुपर्छ। चारपट, आफ्नो घर राम्ररी चलाउन सक्ने र आफ्ना छोराछोरीहरूलाई आदरपूर्वक आज्ञा पालन गर्ने बनाउन्। त्यसपछि यहाँ के छ, पहिलो तिमोथी, अब यहाँनिर यो चारको के छ भने घर राम्ररी चलाउन सक्ने, छोराछोरीलाई आदरपूर्वक आज्ञा पालन गर्ने बनाउने। यो घर चलाउने सम्बन्धी कुरामा थुप्रै कुरा छ बाइबलमा, अरू पदहरूमा पनि छ। टाइम भयो भने तपाईँलाई यही पदले आज 2 घन्टा बिताउन सकिन्छ। बाइबलमा धेरै शिक्षा छ, तर हाम्रो मुख्य चाहिँ आज एल्डरको बारेमा। कुनै पनि व्यक्ति चर्चको एल्डर या पास्टर हुन, डिकनको पनि यही छ योग्यता, धेरै हामी अर्को हप्ता सिक्छौँ। त्यसैले हामी कोही एल्डर डिकन हुन्छौँ भने हाम्रो घरमा हाम्रो पति पत्नीको बिचमा छोराछोरी सही अनुशासित हुनु पऱ्यो क्या। त्यस्तो छैन भने त्यो मान्छेको योग्यता पुगेन। यो कुरो तपाईँ र मैले विचार गर्नुपर्छ, यो परमेश्वरको अगाडि गर्ने कुरा हो। अर्को पाँच पद, पहिलो तिमोथी 3 को, यदि कुनै मान्छेले आफ्नो घरका, अब यहाँनिर चाहिँ के छ भने अघि 4 पदमा यो घर राम्ररी चलाउने भन्ने कुरालाई, छोराछोरीलाई आदरपूर्वक आज्ञा पालनमा जिउन सिकाउने भन्ने कुरालाई यहाँ 4 के 5 पदमा अझै वर्णन गरेको छ। यदि कुनै मानिसले आफ्नो घरहरूलाई तह लगाउन सक्दैन, घरकाहरूलाई, भने तिनले परमेश्वरका मण्डलीको रेखदेख कसरी गर्न सक्छ? भनेको मतलब यो म्यानेजमेन्टको कुरा पऱ्यो, होइन? मान्छेसँग झगडा पर्छ अनि बिग्रिन्छ परिवार, होइन? डिभोर्स हुन्छ, मनमुटाव हुन्छ, पिटापिट हुन्छ। त परमेश्वरको आत्माको वरदान पाएका फल, आत्मिकी फलहरू भएका, तपाईँले गलाती 5:22 आत्मिकी फल देख्नुहुन्छ, सहनशील, होइन, क्षमाशील, कुनै पनि नयाँ जीवन पाएका, नयाँ जन्म पाएको व्यक्ति अरूलाई क्षमा दिने हुन्छ, होइन? कुनै पनि व्यक्तिले परमेश्वरसँग प्रार्थना गर्नुभन्दा अगाडि उसले सबैको क्षमा दिनुपर्छ। यो विषयमा कतिजना चुकिरह हुन्छन् होला, एकदमै ठुलो गल्ती, मलाई कसैले मिस्टेक गर्यो, मलाई ठुलो दुःख दियो, मेरो विरुद्धमा यति ठुलो कपट गर्यो, अपराध गर्यो, तर बाइबलमा के छ, तपाईँहरू मैले उसलाई क्षमा दिनुपर्छ। तपाईँले मत्ती 6 अध्यायमा येशू प्रभुले सिकाएको प्रार्थनाको बारेमा हेर्नुहोस् त, हाम्रो विरुद्धमा पाप नगरेको गरेकाहरूलाई क्षमा दिएर मात्र हामीले परमेश्वरको क्षमा पाउँछौँ। त्यस कारण धेरै मान्छेले यो कुरालाई व्यवहारमा लागू गर्दैन, तर क्रिस्चियनले चाहिँ गर्नुपर्छ, त्यही कुरा हो। त्यसैले यहाँनिर अब यहाँनिर 6 पदमा तिनी नयाँ विश्वासी नहोन् भनेको चाहिँ एल्डर डिकन अथवा एल्डर पास्टर मा हुनलाई चाहिँ भर्खरै विश्वास गरेको नयाँ व्यक्ति चाहिँ हुन सक्दैन भनेर बाइबलले प्रष्ट देखाउँछ। नत्र त घमण्डले फुलेर तिनी दियाबोलसले पाउने दण्डमा पर्नेछन् भन्न खोजेको चाहिँ, दियाबोलस भनेको शैतान, जो चाहिँ लुसिफर भन्नेको भनेको स्वर्गदूतको चाहिँ नाइके थियो। ऊ त एकदमै बाजा बजाउनुमा सिपालु, सुन्दर, निपुण थियो, तर उसलाई के आयो, सबभन्दा पहिला घमण्ड आयो। किनभने अरूभन्दा म सानो हुनु हुँदैन, म पनि ठुलो हुँ, म पनि केही हुँ। अनि मैले अघि सुरुदेखि के भनिहाल्छु, धेरै जस्तो चर्चको मान्छेहरू के छन्, पास्टर बराबरी हुने इच्छा गर्छन् उनीहरूले, उनीहरूको बुत्ताले भ्यायो भने सकेसम्म उनीहरू नै पास्टर हुन इच्छा गर्छन्। यो शैतानको काम हो। परमेश्वरको सेवाको लागि पास्टर हुने इच्छा गर्नु सही कुरा हो, राम्रो कुरा हो, तर पावरको लागि, अरूभन्दा ठुलो हुनको लागि, इज्जतको लागि हो भने के हुन्छ, त्यो शैतानको जस्तो हो, त्यो त घमण्ड हो। त्यो त उसमा ना म चाहिँ जान्ने छु, म चाहिँ सिपालु छु भन्ने कुरा मान्छेमा आउनु सक्छ, होला कोही मान्छे सिपालु पनि हुन्छ, तर घमण्ड आयो भने के हुन्छ, त्यो लुसिफर त सिपालु थियो नि त, तर उसलाई घमण्ड आएपछि के भयो, ऊ त्यो भएको ठाउँमा पनि परमेश्वरले खसाल दिनुभयो। त्यो मान्छे जो चाहिँ हामीले अगुवा बनायौँ अथवा कोही एल्डर हुन्छ, पास्टर हुन्छ, तर ऊ चाहिँ नयाँ छ भने, ऊ घमण्डमा फस्न सक्नेवाला छ भने, उसले पनि दियाबोलसले पाउने दुष्ट के अरे दण्ड भनेको चाहिँ ऊ पनि खसालिन्छ। बुझ्नुहुन्छ कति सिरियस कुरा छ? तर मान्छेहरू घमण्ड भनेको कुरा त सजिलै गर्छन्। ए मैले त सबै देखेको छु, र यहाँसम्म कि त्यो शिक्षाले गर्दाखेरि हामीले बाइबललाई नबुझेर, हामीले मण्डलीका अगुवाहरूको बिचमा सही ढङ्गको वातावरण नभएर मण्डलीमा झगडा तगडा गुटबन्दी तपाईँले रात दिन देख्नुहुन्छ, तपाईँलाई के लाग्छ भने यस्तो पनि ठिकै छ, यो कुरो थाहा छैन कि त्यो त शैतानकै अखडा भइरहेछ। त्यसले तपाईँहरूमा क्रिस्चियन हो कि अर्को कुरा हो भन्ने कुरा चाहिँ मण्डलीमा गएर पास्टर भएर हुँदैन। तपाईँहरू मेरो हृदय येशूको जस्तो हुनु पऱ्यो, उहाँको वचन पालन गर्ने हुनु पऱ्यो, यो कुरामा सिरियस हुनु पऱ्यो, त्यो कुरो हामीले बुझ्नु पऱ्यो। अनि एकको पहिलो तिमोथी 3:7 चाहिँ फेरि बाहिरकाहरूको दृष्टिमा पनि तिनी असल ठहरिनु पर्छ, नत्र त तिनी निन्दा र दियाबलसको पासोमा पर्नेछन्। फेरि दियाबलसको पासोमा भन्ने कुरा यहाँ छ। निन्दा भनेको चाहिँ किनभनेदेखि क्रिस्चियन अक्रिस्चियन भए पनि उनीहरू के छन्, क्रिस्चियन चाहिँ कस्तो हुन्छ भने हल्ला तल्ला त सुने हुन्छ नि त, तर जब क्रिस्चियनकै बिचमा, क्रिस्चियन भन्दा पनि ऊ त अगुवा पास्टर केही जीवनमा उनीहरूले झुट गलत कुराहरू देख्यो भने के हुन्छ, उनीहरूले त बदनाम गर्छ नि चर्चको, होइन? अनि मैले कतिजना मान्छेहरूको बारेमा मलाई थाहा छ, मण्डलीमा उनीहरू आदरणीय मान्छे छन्, अगुवा एल्डर छन्, तर बाहिर संसारमा उनीहरू व्यभिचारमा नि छन्, पैसा रुपियाँमा, अझ कतिजना मान्छेहरूलाई त म क्रिस्चियन पनि होइन भनेर पनि हिँडे हुन्छ। दुई त्यस्तो मान्छेहरू त शैतानभन्दा तल पुग्छ नि त, होइन? त्यसैले यहाँनिर मुक्ति पाएको व्यक्ति भनेको चर्च जाने व्यक्ति होइन क्या, न नै पास्टर भएको व्यक्ति हो। मुक्ति पाएको व्यक्ति भनेको चाहिँ पवित्र आत्माबाट नयाँ जन्म पाएको व्यक्ति, जो ख्रिस्टमा नयाँ सृष्टि भएको हुन्छ। यो नै सबभन्दा महत्त्वपूर्ण वचन हो। एनिवे, सो यो कुरो भनिसकेपछि अब आजको टपिकमा हामी जान्छौँ। आजको टपिक चाहिँ के छ भनेदेखि, एल्डर अथवा डिकनहरू, हामीले यो अस्तिको हप्ता अलिकति हेरिसकेका छौँ। दोस्रो कुरा, सदस्य सेवकहरू सुसज्जित गर्नु, उनीहरूको भूमिका के हो, एल्डर डिकनको काम, एल्डरको विशेष गरी हामी यो 1-7 पहिलो तिमोथी 3 एल्डरको बारेमा हेर्दैछौँ। अनि एल्डरको भूमिका चाहिँ, एउटा भूमिका चाहिँ सदस्य अथवा मण्डलीका अरू विश्वासी जनहरूलाई सुसज्जित गर्नु, इक्विपिङ मेम्बर मिनिस्टर्स, यहाँनिर मेम्बर मिनिस्टर्स भनेर अङ्ग्रेजीमा लेखेको छ, जुन चाहिँ हामीले एफिसी 4:11-12 त्यसको वरदान र तिनीहरूले के गरेर गर्नुपर्छ भने 13-14 तपाईँले देख्नुहुन्छ। त्यसैले यहाँनिर के हुन्छ भने मेम्बर मिनिस्टर, मिनिस्टर भनेको चाहिँ तपाईँ हाम्रो नेपालीमा चाहिँ मन्त्रीहरूलाई मिनिस्टर भन्ने चलन हुन्छ, तर यहाँ अङ्ग्रेजीमा चाहिँ अथवा अमेरिकातिर चाहिँ म मिनिस्टर भन्यो भने चाहिँ परमेश्वरको वचनको सेवक, सेवाकाई गर्ने, मिनिस्ट्री गर्ने व्यक्तिलाई मिनिस्टर भन्छ, विशेष गरी वचनको मिनिस्ट्री गर्ने। त्यसकारण मण्डलीमा मिनिस्टर को, सबै चर्च मेम्बरहरू हो, यो कुरो मान्छेले बुझ्या हुँदैन। मण्डलीको मिनिस्टरहरू भनेको चाहिँ सेवकहरू भनौँ, नेपालीमा सेवा गर्नुपर्ने व्यक्ति, मिनिस्ट्री गर्ने व्यक्तिहरू चाहिँ कुनै पनि बत्तिसमा लिएर, नयाँ जीवन पाएर बत्तिसमा लिन्छन् अनि मण्डलीको सदस्य हुन्छन्, उनीहरू मिनिस्ट्रीमा भाग लिन्छन्, प्रवेश गर्छन्, उनीहरू सेवाकाई गर्छन्। र यो कुरो मण्डलीको मान्छेहरूलाई धेरै थाहा पनि छैन, कसरी गर्ने पनि थाहा छैन, किनभने हामी त अलमलमै छौँ नि। हामीले जो पास्टर अगुवा पाछौँ उनीहरूले पनि सही ढङ्गको काम गरिरहेको छैन। कोही मान्छेहरू त पास्टर अगुवाको योग्यताभन्दा पनि अझै पनि संसारिक नै योग्यता देखेर आउँछ, उनीहरूमा डाहा, उनीहरूमा विरोध, उनीहरूमा फुट, उनीहरूमा गुटबन्दी, झै झगडा तपाईँले देख्नु भएको छ। त्यसैले यहाँनिर हामीले एउटा कुरामा क्लियर हुनुपर्छ, तपाईँ र मैले परमेश्वरको हामीहरू सेवक हो भन्छौँ भने हामी परमेश्वरकै वचन अनुसार जिउन सुरु गर्नुपर्छ पवित्रतामा। सो एल्डर, अब आज हामी यो पद यो पोइन्ट त्यो चाहिँ एउटा एल्डरको भूमिकाभित्र उसको सेवाभित्र पऱ्यो होइन। दोस्रो चाहिँ एल्डरहरूको योग्यताको बारेमा हेर्छौँ, त्यसपछि उसको जीवनमा उपलब्धि, त्यसपछि नयाँहरूलाई चाहिँ शैतानको पासोमा पर्ने कुरा अघि भर्खरै त्यो पदमा पढिसकेँ मैले। यो दुईवटा पोइन्ट चाहिँ करिब करिब होइन, यो पोइन्ट चाहिँ त्यही योग्यतामै आउँछ। जस्तो आफ्नो बच्चाहरूलाई आफ्नो छोराछोरीहरूलाई सही बाटो लगाउन सक्ने, मानिसहरूको बिचमा सही खालको रेपुटेसन भएको, नाम भएको, उनीहरूको के भन्छ मान्छेहरूको अगाडि उनीहरूको टेस्टमनी राम्रो भएको, त्यो भनेको के हो त, राम्रो टेस्टमनी हुनलाई चाहिँ उनीहरूले केही उपलब्धि गर्नु, उनीहरूले जिउनु पर्यो नि, उनीहरूले प्रमाणित गर्नु पर्यो आफूलाई, उनीहरूको जीवनबाट प्रदर्शन गरेको हुन्छ, त्यो त एउटा उनीहरूले गरिसकेको काम हुन्छ। एल्डर हुनलाई चाहिँ त्यस्तो कुरा हो, त्यही भएर नयाँ मान्छेको त्यस्तो हुन भ्याउँदैन, त्यस कारण उनीहरूले परिपक्व हुने टाइम चाहिन्छ। त्यसैले अब यहाँनिर प्रभुको अगुवा, द एल्डर्स द लोर्ड्स लिडर्स भनेर मण्डलीका अगुवाहरूलाई भनिन्छ। अनि यहाँनिर एल्डर र डिकनहरू मण्डलीमा हुन्छन्। अब तपाईँलाई एउटा क्वाइन्ट, अस्ति स्त्रीहरूको बारेमा कुरा गरेका थियौँ हामीले, स्त्रीहरू स्वास्नी मान्छेहरू मण्डलीमा एल्डर अथवा पास्टरको रूपमा चाहिँ स्वीकार्दैनौँ, किनभने मण्डलीले के अरे परमेश्वरको वचनमा त्यो क्लियर लेखेको छ। तर उनीहरू डिकनको रूपमा हुन्छन्, अनि त्यो चाहिँ बाइबलमा एकजना डिकनकै बारेमा पनि कुरा गरेको छु मैले, योभन्दा पहिला नै भनेको छु के अरे होइन, डिकन पनि स्त्रीहरू डिकन छन्। अर्को कुरा, स्त्रीहरूको मण्डलीमा परमेश्वरको राज्यमा विश्वासीहरूलाई हुर्काउने कुरामा धेरै ठुलो भूमिकाहरू छन्। अझै एउटा कुरा के भनिन्छ भने, यो कुरा सम्झनुहोस्, यो विवाहमा भन्ने कुरा हो। कुनै पनि आमा हुन्छ नि, अब विवाह गरेपछि श्रीमती मात्रै होइन, ऊ पनि आमा हुन्छ क्या। त्यो आमाको भूमिका भने यति महत्त्वपूर्ण हुन्छ अरे कि उसले आफ्नो छोरछोरीलाई कसरी हुर्काउँछ, त्यसले एउटा राष्ट्रलाई नाश गर्ने र बनाउने फरक ल्याउँछ पछि गएर, बुझ्नुहुन्छ। त्यसैले कुनै पनि आमाले आफ्नो नानीहरूलाई कुन प्रकारले शिक्षा दिन्छ, हुर्काउँछ, नेपालीहरूले चाहिँ संस्कार भन्छ क्या, कस्तो संस्कार दिन्छ, त्यसले चाहिँ एउटा राष्ट्रलाई नै असर गर्छ भनेदेखि मण्डलीमा त जरुर असर गर्छ। सो हरेक प्यारेन्ट्स, क्रिस्चियन प्यारेन्ट्सको, यहाँ त हामी त एल्डर डिकनको हेरिरहेको छौँ, हरेक क्रिस्चियन प्यारेन्ट्सको भूमिका, उसको रेस्पोन्सिबिलिटी, जिम्मेवारी आफ्नो छोराछोरीलाई परमेश्वरको बाटोमा हुर्काउने, आत्मिकी तवरले हुर्काउने, बाइबलमा त्यसको बारेमा धेरै शिक्षाहरू छन्। त्यो आमाबाउको सबभन्दा ठुलो मिनिस्ट्री हो होइन। त्यसै त्यो कुरो, कतिजनाको छोरछोरीहरू परमेश्वरको राज्यमा नहिँड्नुको मुख्य कारण किन छ भने, पहिलो कुरा चाहिँ पति र पत्नीको बिचमा राम्रो जीवन नहुनु, उदाहरणीय उनीहरू झुटा हुनु, उनीहरूको सम्बन्धमा झुट्टा बोल्ने कुराहरू रहनु, छोरछोरीलाई सही प्रकारले शिक्षा नदिनु, उनीहरूलाई झुट्टा बोल्नु हुँदैन भन्ने कुरा नसिकाउनु, अर्को कुरा चाहिँ उनीहरूलाई कसरी परमेश्वरको वचन सिकाउनु पर्छ, जुन चाहिँ यहोशूमा र व्यवस्थाको पुस्तक 6 अध्यायमा एकदम त्यसको बारेमा धेरै कुरा लेखेको छ। एनिवे त्यो विषयमा आज नजाउँ, हामीले यहाँनिर मण्डलीका एल्डरहरूको भूमिका के हुन्छ यहाँबाट सुरु गर्नेछौँ, एल्डर र डिकनहरूको बारेमा। सुरुको मण्डलीमा जब समस्या भयो, सुरुको भने जेरुसलेमको मण्डलीमा, अनि प्रेरित 6 अध्यायमा, अलिकति अस्तिको कुरा ब्याकग्राउन्डमा तपाईँलाई म भन्न चाहन्छु, जब समस्या आयो त्यो चाहिँ विधवाहरू जो चाहिँ ग्रिकहरू थियो, यहुदीको होइन, तिनीहरूलाई चाहिँ समस्या भयो खाना बाँड्ने कुरामा। अनि त्यसपछि त्यो विषय चाहिँ प्रेरितहरूकोमा आयो। त्यहाँ एउटा अर्को कुरा पनि देखिन्छ, जब समस्या हुन्छ मण्डलीमा नि, मण्डलीका अगुवाहरूकोमा त्यो विषय आउनुपर्छ, त्यसको बारेमा क्रिटिसाइज कि कुरा काट्ने, फुट ल्याउने, झगडा निकाल्ने होइन कि, त्यो कुरा चाहिँ मण्डलीका एल्डर डिकन अथवा अगुवाहरूको बिचमा ल्याउनु पर्छ, ताकि उनीहरूले त्यसलाई प्रार्थना गरेर समाधान निकाल्न सकुन्। त्यहाँ ल्याइयो, प्रेरित 6 अध्यायमा हामी देख्छौँ। अनि एल्डरहरूले चाहिँ आफ्नो जीवनमा दुईवटा कुरालाई प्राथमिकता दिएको थिए, त्यो अस्ति तपाईँलाई मैले सिकाएको थिएँ, एल्डरहरूको दुईवटा कुरा सबभन्दा महत्त्वपूर्ण के हो, एउटा प्रार्थनामा प्रशस्त समय बिताउने, अनि दोस्रो वचन अध्ययन र प्रचारमा समय बिताउने। त्यसैले कुनै पनि व्यक्ति एल्डरको रूपमा, पास्टरको रूपमा छ भने उसको जीवनमा यो दुईवटा कुरा सबैभन्दा बढी टाइम खानुपर्छ, प्रार्थना सबभन्दा बढी प्राथमिकता। जो मान्छे व्यक्तिगत रूपमा परमेश्वरसँग घुँडा टेकेर एकदम खोलेर इमान्दारसँग प्रार्थना गर्न सक्दैन नि, उसले परमेश्वरको सेवा गर्न सक्दैन। त्यस कारणले त्यो कुरो चाहिँ हामीले विचार बुझ्नुपर्छ। अनि त्यो तपाईँले प्रेरित 6 अध्यायको 4 पदमा देख्नुहुन्छ, प्रेरितहरूले उनीहरूको आफ्नो जीवनमा कुन चाहिँ कुरो प्राथमिकता छ भनेर त्यहाँनिर उनले भन्दछन्। मण्डलीमा पहिले के अरे पहिलाको मण्डलीमा चाहिँ पहिलाका प्रेरितहरू चाहिँ प्रार्थनामा र वचन प्रचार र वचन अध्ययनमा प्रशस्त समय बिताउँथे, त्यो चाहिँ उनीहरूको जिम्मेवारीको रूपमा थियो, अनि त्यही कुरा अरूलाई सिकाउने गर्थे। त्यो कुरा चाहिँ हाम्रो लागि पनि आज मण्डली, बाइबलीय मण्डली हुनु हो भने चाहिँ हामीले प्रेरितहरूको कुरालाई पछ्याउनु पर्ने हुन्छ। त्यही कुरा हाम्रो लागि पनि प्राथमिकताको हुन्छ। त्यो कुरा हामीले एकदम बुझ्नु पर्यो, प्रार्थना गर्ने, वचन अध्ययन गर्ने। अनि त्यसअनुसार सबै कुरा चाहिँ प्रभु येशु नै मण्डलीको शिर हुनुहुन्छ। अर्को कुरा चाहिँ मण्डलीका एल्डरहरूले के गर्नु पर्यो, एल्डर डिकन जो अगुवाहरू छन्, जब उनीहरूले प्रार्थनामा बढी समय बिताउँछन् के हुन्छ त, ये मण्डली त येशुको शरीर भयो, त्यसको शिर चाहिँ येशु हुनुहुन्छ। जस्तो तपाईँ र मेरो शिरलाई के हुन्छ, मेरो शरीरले के गर्नुपर्छ, कहाँ जानुपर्छ, के खानुपर्छ, सबै शिरले भन्छ नि त। त्यसै मण्डलीको शिर येशु भएपछि मण्डली कसरी चल्नुपर्छ, के कुरा गर्नुपर्छ, कुन कुरालाई प्राथमिकता गर्नुपर्छ भन्ने कुरा कसलाई थाहा छ, शिरलाई, येशुलाई। अनि प्रार्थनै नगर्यो भने त्यो शिरलाई अथवा येशुको के इच्छा छ, के योजना छ, थाहा हुँदैन। त्यस कारण प्रार्थनाद्वारा ती सबै कुराहरू परमेश्वरले हामीलाई, प्रभु येशुले हामीलाई देखाउनुहुन्छ। त्यस कारणले त्यो महत्त्वपूर्ण कुरा हुन्छ। त्यसैले अब यहाँनिर अब चाहिँ तपाईँलाई मण्डलीमा अब एल्डरको बारेमा हामी सिक्दैछौँ। मण्डलीमा एल्डरहरूको भूमिका के हुनु पो के हुन् यो कुराको बारेमा अब म एल्डर चाहिँ तपाईँलाई एल्डरको बारेमा अलिकति अर्को कुरा तपाईँलाई म भन्न चाहन्छु। सुरुमा बिसप, यहाँनिर एल्डरहरू भनेको चाहिँ प्लुरल, तपाईँलाई थाहा छ एल्डर एक्लै हुन सक्दैन मण्डलीमा, एकभन्दा दुई बनाउनु पर्छ। चर्चमा कहिले पनि एकजना व्यक्तिले जे मन लाग्यो त्यो गर्दैन, तर एउटा व्यक्ति डिसिजन गर्ने हुनुपर्छ, तर ऊ एक्लैले गर्दैन। बुझ्नुहुन्छ, जहिले पनि डिसिजन गर्ने एकजनाभन्दा बढी छ भने त समस्या हुन्छ, तर त्यो डिसिजन गर्नुभन्दा पहिला उसले अरू सबैको काउन्सिल लिएर, अरू सबैसँग प्रार्थना गरेर, सबै मान्छेको सुझाव सुनेर डिसिजन गर्छ परमेश्वरको अगाडि। कुरो बुझ्नुहुन्छ, त्यसैले यो ग्रिक भाषामा एल्डर भनेको चाहिँ अर्को शब्द अङ्ग्रेजीमा ओभरसियर भन्छ, त्यसको मतलब वाच ओभर भन्छ, हामीले भन्दाखेरि सुपरभाइज गर्ने होइन, वाच ओभर भनेको चाहिँ निरीक्षण गर्ने, सबै कुरालाई रेखदेख गर्ने, एपिस्कोपस भन्छ, एपिस्कोपस भनेको चाहिँ वाच ओभर गर्ने भन्ने अर्थ लाग्छ ग्रिकमा होइन। अनि अब तपाईँलाई मैले अघि नै भनिसकेँ, त्यो एल्डर भन्ने शब्द जो हामी चलाइरहेछौँ, एल्डरको योग्यता भनेर हेरिरहेछौँ, एल्डरलाई वरदान पनि हेर्छौँ, अब त्यो बाइबलमा के छ भने एउटा बिसप भन्ने शब्द चलाएको छ, एउटा एल्डरकै शब्द चलाएको छ, कहीँ पास्टरको शब्द चलाएको छ। अस्तिको हप्ता तपाईँले मैले अलिकति यो कुरा भनेको थिएँ, आज तपाईँलाई यो कुरा फेरि पनि भन्न चाहन्छु। यहाँ बाइबलमा चाहिँ संसारमा चाहिँ कसले कसले के चलाउँछ, अस्ति मैले तपाईँलाई भनेको थिएँ, अस्तिको पाठ गरेर सुन्न सक्नुहुन्छ। अब बाइबलमा के छ, बाइबलमा चाहिँ बिसप भन्ने शब्द प्रयोग गरेको पाउँछौँ, पास्टर अनि एल्डर। अनि यो चाहिँ बाइबलको कुन कुन खण्डमा, पहिलो तिमोथी 3:2 जुन चाहिँ हामी भर्खरै पढ्यौँ, बिसप भन्ने शब्द, बिसपको त्यो चाहिँ पहिलो तिमोथी 3:2 चाहिँ हामीले के देख्छौँ, बिसप चाहिँ कसैले दोष लगाउन नसक्ने एउटै पत्नीका पति, संयमी, समझदार, सम्मानित, अतिथि सत्कार गर्ने सुयोग्य शिक्षक हुन्। त्योभन्दा अगाडि एकमै हेऱ्यो भनेदेखि बिसपको काम गर्न चाहना गर्नेले चाहिँ असलै कुराको चाहना गर्छ भने, त्यहाँ पहिलो तिमोथी चाहिँ बिसप भन्ने शब्द चलाएको छ, त्यो एल्डर नै हो होइन। अर्को चाहिँ रोमी 18:12, त्यो पनि त्यो के भन्छ, त्यो शब्द चाहिँ ग्रिकमा चाहिँ यसलाई कसरी उच्चारण गर्ने, प्रोइस्टामेनोई भन्यो होइन, लिडर भन्छ त्यसलाई, अथवा शासन गर्ने भन्ने शब्द चलाएको छ, त्यो एउटै व्यक्ति हो, बुझ्यो हो, मण्डलीको बिसप अथवा एल्डर अथवा पास्टर त्यो। अर्को पहिलो थिसुनिकी 4 तपाईँले यो के दिइरहेको छु भने नि, हामीले जुन शब्द चलाएको छ त्यो पनि त बाइबलीय हुनु पऱ्यो नि, अनि त्यो शब्द चाहिँ हुन्छ नि, जस्तो पास्टर एल्डर भन्ने जो शब्द छ नि, त्यसको नामले चाहिँ त्यसको काम जनाउँछ क्या। त्यसले के गर्छ त भने, ओभरसियर, त्यसले चाहिँ निरीक्षण गर्छ, त्यसले रेखदेख गर्छ, त्यसले गोठाले जस्तै, गोठाले कुरा, गोठालाले के गर्छ, भेडाको हेरचाह गर्छ, बगालको हेरचाह गर्छ। अब यहाँनिर पहिलो थिस्लो नि कि, अनि यो चाहिँ रोमी रोमी 12:8 के छ, अर्ति दिनेले अर्ति दिने काम, दान दिनेले उदार चित्तले, शासन गर्नेले दत्त चित्त साथ, कृपाको काम गर्नेले खुसी साथ। यहाँ शासन गर्ने भन्ने यो एल्डर अथवा बिसप हो, शासन गर्ने चाहिँ, यहाँ शासन गर्ने पनि भनेको छ त्यसले। उनीहरूले चाहिँ शासन गर्ने भनेको चाहिँ उनीहरूले चाहिँ परमेश्वरको निम्ति रेखदेख गर्ने, आफ्नो स्वार्थको लागि होइन। शासन गर्ने भन्दा त कहिलेकाहीँ आफ्नो स्वार्थको कुरा पनि विचार गर्न सक्छ। त्यसैले दोस्रो पोइन्ट चाहिँ यहाँनिर के छ भन्दाखेरि, पहिलो थिस्सलुनीकि 5:12 प्रभुमा अगुवाहरू भन्ने शब्द छ यहाँ। पहिलो थियो, तर भाइ हो, हामी तिमीहरूलाई आग्रहपूर्वक विन्ती गर्दछौँ कि तिमीहरूका माझमा परिश्रम गर्नेहरू जो प्रभुमा अगुवाहरू हुन्, तिनीहरूलाई चेतावनी तिमीहरूलाई चेतावनी दिन्छन्, तिनको आदर गर। यहाँनिर खास विश्वासीहरूलाई, मण्डलीका अरू व्यक्तिहरूलाई आदेश आज्ञा गरेछ। त्यो चाहिँ त्यो मण्डलीमा सेवा गर्ने व्यक्तिहरू, एल्डर बिसप जसले शासन गर्छ अथवा रेखदेख गर्छ, वास्ता गर्छ, हेरचाह गर्छ, उनीहरूलाई, उनीहरू प्रभुमा अगुवा हुन् भनेर अघि भनेको छ, लोर्ड्स लिडर्स होइन। त्यो चाहिँ हामीले त्यो कुरो पाउँछौँ यहाँनिर। अर्को कुरा चाहिँ यहाँ चाहिँ अगुवाहरू भन्ने छ होइन। अब हिब्रू 13:17 चाहिँ यहाँनिर ग्रिक शब्द चाहिँ हेग्युमेनोस मेनोइस, त्यहाँ पनि अगुवाहरू भन्ने कुरा तपाईँले पाउनुहुन्छ। हिब्रू 13:17 तिनीहरूका अगुवाहरूको आज्ञा पालन गर र तिनीहरूका अधीनमा बस। यहाँ थिस्लोनिकी र हिब्रू 12:17 के छ, विश्वासीहरूले चाहिँ अगुवाहरूको आज्ञा पालन गर्नुपर्छ। यो कुरो कतिचोटि विश्वासीहरूले विचारै गर्दैन, किन उनीहरू फरक घरका मान्छे हुन्। आफ्नो हाम्रो बानी के छ, हामीलाई जे मन लाग्यो त्यही गर्छौँ होइन, अगाडिपट्टि नभने पनि मनभित्र त त्यही छ। कतिचोटि छोरछोरीहरूले बाबुआमाको आज्ञा पालन गर्दैन। त्यसैले यहाँ बाइबलमा चाहिँ यस्ता कुराहरू क्लियर कट छन्, हामीले सिरियसली हेर्नुपर्ने हुन्छ। त अगुवाको आज्ञा पालन गर्ने अगुवालाई एक्स्ट्रा मान्ने कुरा होइन, त्यो अगुवाको फाइदाको लागि होइन। कहिलेकाहीँ हामी यो संसारमा के छौँ, ठुलो मान्छे आयो भने तुरुन्तै नमस्ते गर्छौँ, आदर दिन्छौँ होइन, तर कतिचोटि सही प्रकारले कतिचोटि चाहिँ उसलाई खुसी बनाउने, त्यो पनि स्वार्थी भावनाले हुन्छ, केही फाइदा पाइन्छ कि। तपाईँलाई थाहा छ, हामी यो संसारमा बस्दाखेरि, संसारमा हुर्किँदाखेरि कतिवटा पुराना कुराहरू छन् जुन चाहिँ हाम्रो जीवनमा एकदम भित्रसम्म गढ्या छ। ख्रिस्टमा आउँदाखेरि फरक हुनु पऱ्यो, त्यो अगुवाको आज्ञा पालन गर्ने चाहिँ केही फाइदाको लागि होइन, यो परमेश्वरको अगाडि हो, फर द सेक अफ क्राइस्ट भन्छ, ख्रिस्टको निम्ति तिनीहरूको अधीनमा बस्ने भन्ने कुरा यहाँनिर छ। किनकि लेखा दिनुपर्छ भन्ने कुरा जानेर नै तिनीहरूले तिमीहरूको हेरचाह गर्छन्। अर्को यहाँ पोइन्ट के छ त, जो मान्छे अगुवा लिडर एल्डर हुन्छ, पास्टर हुन्छ नि, उसले गडबड गर्यो भने, उसले पनपक्ष गर्यो भने, उसले सही कुरा गरेन भने, त्यो पनि कतिचोटि त्यो मान्छेलाई थाहा छैन, किनभने उनीहरूले बाइबल राम्रोसँग पढाएको छैन, शिक्षा पाएको छैन, डक्ट्रिन शिक्षा थाहा छैन। यहाँ बाइबलमा के छ, तिनीहरूको हिसाब हुन्छ, सबै कुरा लेखिन्छ। जहाँ स्वार्थमा केही कुरा गरिन्छ, जहाँ घमण्डमा गरिन्छ, रिस क्रोधमा गरिन्छ, बदलाको भावनामा गरिन्छ, पनपक्षे गरिन्छ, उसले हिसाब बुझाउनु पर्छ नि परमेश्वरलाई, त्यो कुरा हो। त्यसकारणले उनले गर्दाखेरि निष्पक्ष हेरचाह गर्नुपर्छ, तर विश्वासीहरूले उसको अधीनमा बस्नुपर्छ, आज्ञापाल। यो काम तिनीहरूले आनन्द साथ गरून्, दुःख मानेर होइन, कसले, त्यो अगुवाहरूले आनन्द साथ गर्नु पर्यो, खुसीले गर्नु पर्यो, ए यतिको गर्नु पर्यो मैले भनेर, कोही कोही मान्छेले भने सुनिन्छ नि, त्यसो भन्छ भने गर नगरोस् होइन, किनभने उसको इनाम त परमेश्वर हो, मान्छेबाट होइन नि, मान्छेलाई भन्नै पर्दैन, नत्र त त्यसबाट तिनीहरूलाई कुनै लाभ हुँदैन, बुझ्नुभयो। यस्ता कुरा क्लियर यहाँनिर भनिएको छ। अनि अर्को कुरा चाहिँ एफिसी 4:11 जुन चाहिँ हामी अलिकति अध्ययन गर्छौँ आज, अनि यहाँनिर चाहिँ पोइमेनास भन्छ, त्यहाँ चाहिँ पास्टरहरू भनेर शब्द त्यो चलाएको छ, अनि हामीले बिसप भनौँ, पास्टर भनौँ, एल्डर भनौँ, अनि त्यसलाई ओभरसियर्स भनौँ, त्यो कुरा चाहिँ अगुवाहरू भनौँ, त्यो परमेश्वरबाट छानिएको व्यक्ति, त्यो एउटै व्यक्तिको कुरा आउँछ, उसले गर्ने काम एउटै हुन्छ होइन। अनि त्यो चाहिँ तपाईँले यहाँनिर त्यो पनि म पढिदिन्छु। अनि उहाँका वरदानहरू चाहिँ यिनै थिए कि कोही प्रेरित, कोही अगमवक्ता, कोही प्रचारकहरू, कोही मण्डलीका पास्टर, कोही यहाँनिर के छ शिक्षकहरू बनुन्। त्यस कारणले यहाँनिर के छ भनेदेखि मैले चाहिँ त्यो पास्टर शब्द तपाईँलाई देखाउन खोजेको, तर यहाँनिर यो विभिन्न किसिमका वरदानहरू एल्डरलाई अथवा पास्टरलाई, मण्डलीको अगुवालाई प्रभु येशूले दिनुहुन्छ। यहाँ के छ, उहाँका वरदान, या उहाँ भनेको चाहिँ येशू प्रभुको वरदान बाहेक कुनै पनि व्यक्ति मण्डलीको सेवा गर्ने योग्यको हुँदैन। उसले यो सेवा गर्ने शक्ति नै पाउँदैन। आफ्नो बुद्धिले, क्षमताले ऊ चाहिँ एकदम सिपालु बोल्नमा, शिक्षा धेरै, बाइबल पढेको, शिक्षा लिएको, डिग्री लिएको, के काम छैन। यो कुरो तपाईँले बुझ्नुपर्छ। जबसम्म येशु प्रभुको आत्मा उसको हृदयमा रहनुहुन्न, त्यो वरदान पाउनु पाउँदैन र त्यो वरदानको शक्ति पनि पाउँदैन। कोही मान्छे पापमा छ, स्वार्थमा छ, दुई जिब्रे झुट छ, लोभी छ, डाही छ, प्रियहरू झगडालु छ, त्यो मान्छेमा येशुको आत्मा हुनुहुन्न। त्यसो भए के हुन्छ, यी वरदानहरूको केही काम लाग्दैन। कोही मान्छेमा ट्यालेन्ट हुन्छ, ट्यालेन्ट भनेको चाहिँ प्रतिभा हुन्छ। त्यस कारण अर्को चाहिँ प्रेरित 20:28 चाहिँ गोठालो भन्ने शब्द चलाएछ, यानि आफ्नो र सम्पूर्ण बगालको लागि होसियारी हुनुहोस्, पवित्र आत्माले तपाईँहरूलाई बगालको हेरचाहको लागि चुन्नु भएको छ, परमेश्वरको मण्डलीको गोठालो हुनुहोस्, जसलाई उहाँको आफ्नै रगतले किन्नु भएको छ। कसलाई? मण्डलीलाई। मण्डली चाहिँ येशु प्रभुको आफ्नो रगतले। हामीले कहाँ देख्छौँ? पहिलो कोरन्थी 6:1 सायद, होइन, त्यसको अन्तिमतिर, हामी उहाँका हौँ, हाम्रो शरीर पवित्र आत्माको मन्दिर हो, हामी रगतद्वारा किनिएका हौँ, त्यहाँ लेखेको छ, होइन। पवित्र आत्माले तपाईँहरूलाई बगालको हेरचाहको लागि चुन्नु भएको छ, त्यो चाहिँ मण्डलीको गोठालो। त्यसैले कुनै पनि एल्डर पास्टर भनेको चाहिँ के हो त? बगालको गोठालो हो। अनि उसले गर्नुपर्ने कुराको लागि, गरेको कुराको लागि, कसैसँग पनि मैले यस्तो गरेँ भनेर भन्ने कुरा होइन, प्रभुको लागि गर्ने हो। उसमा केवल नम्रता हुनुपर्छ, बुझ्नुहुन्छ। हामीलाई त गर्नु मन लाग्छ, ए यतिको गरेँ मैले, गर्दा यतिको भएको छु। हेर्नुहोस्, तपाईँलाई म के भन्छु भने, तपाईँको अगुवापनले चाहिँ यस्तो भयो, मण्डली बढ्या छ, यहाँसम्म छ, उहाँसम्म छ, त्यस्तो भन्ने बित्तिकै त्यो गयो, किनभने परमेश्वरले नगरिकन हुँदैन। तपाईँ केवल परमेश्वरमा आज्ञा पालन गर्नुहुन्छ, उहाँको अनुग्रह, उहाँको वरदान, उहाँको आत्माले सबै काम गर्नुहुन्छ, अनि उहाँको लागि गर्नुहुन्छ, अनि तपाईँले इनाम पाउनुहुन्छ। तर यहाँ तपाईँले मैले यत्तिको गरेँ, म नभए के हुन्छ भने, यो कुरो हुन्छ भने त्यो मान्छे सही आत्मामा छैन भन्ने बुझ्नुपर्छ। अब यसो झट्ट हेर्दाखेरि त्यस्तो भन्न त के हुन्छ र भने जस्तो लाग्छ, तपाईँ बाइबलको स्पिरिटमा जानु पर्यो। त्यही कुरा म भन्छु, म त्यही कुरा बुझ्छु। यहाँ पहिलो पत्रुस, त्यसपछि पहिलो पत्रुस 2:5 पढ्न चाहन्छु। तिमीहरूको हेरचाहमा भएका परमेश्वरका भेडाहरूको रखवालाको रूपमा गोठालो हो। यहाँनिर गोठालोको काम चाहिँ के? भेडाहरू भनेको चाहिँ मण्डलीका विश्वासीहरू, बगाल, त्यसको रखवाला भनेको त्यसलाई सुरक्षा दिने, त्यसलाई आत्मिकी तवरले सुरक्षा दिने। उनीहरूलाई सबभन्दा ठुलो कुरा चाहिँ शारीरिक भन्दा पनि आत्मिकी, कचोटि शारीरिक पनि हुनसक्छ। त्यसैले मण्डलीको एल्डर, डिकन अथवा पास्टर, जो पनि अगुवा हुन्छ, उनीहरूले हरेक बाइबलका के अरे हरेक चर्चका आफ्नो मण्डलीका मेम्बरहरूको निम्ति ऊ चाहिँ एउटा रखवालाको रूपमा विचार गर्नुपर्छ, किन परमेश्वरले उसलाई त्यसको लागि छान्नु भएको। तर यहाँनिर चाहिँ धेरै जस्तोले यो बुझिया देख्दिनँ म, भन्दाखेरि पनि मान्छेले केही गरे देख्दिनँ। त्यस कारणले प्रियहरू, तपाईँले गर्ने चाहिँ मलाई गरे होइन, कसैलाई गरे होइन, तपाईँलाई पनि गरे होइन, परमेश्वरलाई गरे, परमेश्वरबाट इनाम पनि पाउँछ। तर परमेश्वरले चाहनु भए झैँ तिमीहरूको इच्छाले, स्वइच्छाले, हामीले कुनै पनि कर्खापमा अथवा कसैलाई देखाउन अथवा म नभए हुन्थेन भनेर जबरजस्ती गर्न मिल्दैन। अनि पैसाको लोभले होइन, त्यो पैसाको आर्थिक रूपमा कुनै न कुनै स्रोत हुन्छ। कतिजना मान्छेहरू त चर्चलाई नै माई खाने भाँडे बनाउँछ, मलाई थाहा छ नि। त्यही कारण हामीले कहिले पनि चर्चबाट तलब लिएका थिएन। तर तिमीहरूको उत्कट इच्छाले सेवा गर। त्यस कारण यी पदहरू, बाइबलका पदहरू महत्त्वपूर्ण छन्, हामीले एकदम राम्रोसँग विचार गर्नुपर्छ। अब यहाँनिर तपाईँलाई, अब म सरसर्ती अगाडि बढ्छु, मण्डलीको सदस्यहरू, सेवकहरू, अब यहाँनिर सेवकहरूलाई अर्को, अब यो के भन्छ, एल्डरहरूको भूमिकाको बारेमा हामी अलिकति हेर्छौँ। अनि यो चाहिँ यहाँनिर यो के भूमिका छ एफिसी चारको एघारदेखि बाह्र, तपाईँले पन्ध्रसम्म पढ्न सक्नुहुन्छ। मण्डलीमा एल्डर पास्टरहरूको भूमिका, उनीहरूको काम, उनीहरूको के जिम्मेवारी छ भन्ने कुरा गर्दाखेरि, अघि पढेको सबै कुरामा रखवाला, गोठाला, सुरक्षा दिने, हेरचाह गर्ने, त्यो सबै कुरा तपाईँले देख्नु हो। अब यहाँनिर के हुन्छ भनेदेखि, तपाईँलाई मैले अहिले सिकाउनु लागेको कुरा चाहिँ सदस्य सेवकहरू सुसज्जित गर्नु, अनि यहाँ इक्विपिङ मेम्बर मिनिस्टर्स, यो अङ्ग्रेजी शब्दमा चाहिँ हामी मिनिस्टर भन्ने शब्द, मेम्बर मिनिस्टर, हरेक चर्चको सदस्य चाहिँ मिनिस्ट्री गर्ने व्यक्ति, हरेक सदस्य चाहिँ चर्चको मेम्बर मात्रै होइन कि मिनिस्ट्री गर्नको लागि मेम्बर हुन्छ क्या, सेवकाईको मेम्बर हुन्छ क्या। त तिनीहरूले मिनिस्ट्री गर्नलाई, सेवकाई गर्नलाई के हुनुपर्छ, तिनीहरूलाई सुसज्जित हुनुपर्छ, तालिम पाउनुपर्छ। अब हाम्रो चर्चको मान्छेहरू तालिम लिनै जानु चाहँदैन, धेरै जस्तो मान्छेहरू चाहिँ उपस्थिति नै हुन चाहँदैन, यो कुरो त हामीले देखिरहेछौँ नि। तर तपाईँले बुझ्नुहोस्, त्यो उपस्थिति हुने, भाग लिने, सिक्ने चाहिँ, जस्तो तपाईँ यहाँ आउनु भएको छ मलाई खुसी बनाउन आउने होइन, तपाईँले प्रभुको लागि गर्नुपर्छ, तपाईँले सिकेको कुरा प्रभुको सेवामा दिनुपर्छ, किन तपाईँको बोलावट प्रभुबाट हुने हो। त्यस कारणले अनि त्यो मेम्बरहरूलाई सुसज्जित कसरी गर्न सकिन्छ उनीहरूको भूमिकामा भन्ने कुरा चाहिँ हामीले यहाँनिर सिक्दछौँ। सेवकाईका वरदानहरू होइन प्रभु येशूले दिनुहुन्छ, हरेक व्यक्तिहरूलाई विभिन्न किसिमको वरदान दिनुहुन्छ। प्राय मण्डलीहरूको सोच, अब यहाँनिर एउटा विषय के छ भने, मण्डलीका मानिसहरूको सोच चाहिँ मण्डलीमा एकजना मिनिस्ट्री, एकजना सेवा गर्ने मान्छे लिडर हुन्छ, पास्टर, अगुवा, एल्डर होइन, द अरू मण्डलीका व्यक्तिहरू चाहिँ एउटा मण्डलीको सदस्य भन्ने त्यस्तो विचार गर्छन्। त्यसैले यहाँनिर अरू जति, अब एउटा एक्सपेक्टेटर भन्छ एउटा शब्द, जस्तो फुटबल खेल्दाखेरि, भलिबल खेल्दाखेरि, अथवा कुनै गेम हुँदाखेरि, रङ्गशालामा जाँदाखेरि के हुन्छ, त्यो मैदानमा उत्रिनेहरू चाहिँ खेल खेल्छन्, अरू टिकट लिएर गएका दर्शकहरू चाहिँ दर्शक, उनीहरूलाई एक्सपेक्टेटर भन्छ बाइबल, के अरे अङ्ग्रेजीमा, उनीहरू दर्शक हुन्छ, उनीहरू हेर्ने मात्रै, उनीहरूले गेमलाई केही फरक पार्दैन, कहिलेकाहीँ हुटहुटी गर्नु सक्छ, केही गर्नु सक्दैन। तर कतिचोटि मण्डलीमा विश्वासीहरू यस्तो छन्, अगुवाहरू अगाडि ताली बजाउने विश्वासीहरू, अब ताली बजाउने पनि नराम्रो त म भन्दिनँ, तर तपाईँले मैले मेरो नेचर, हाम्रो के भन्छ त्यसलाई, यो अङ्ग्रेजीमा चाहिँ एटिच्युड भन्छ, यो एटिच्युड हरेक व्यक्तिको अवधारणा मनभित्र के छ, हामी कसलाई प्लिजिङ गरिरहेको छौँ, कुन स्वार्थमा अगाडि बढाएको छौँ, यो सबैभन्दा बढी जाँच्नुपर्ने हरेक व्यक्तिले है, गोले मात्रै होइन। त्यस कारणले परमेश्वरको सेवा गर्नमा चाहिँ त्यो हुन्छ। त्यसैले मण्डलीमा कतिजना मान्छेहरूको विचार सही छैन, अनि अहिलेसम्म हामीले सही नगरे पनि हुन्छ, किनभने योभन्दा अगाडिको मान्छेहरूले सिकाएन, बप्तिस्मा दियो, अझ बप्तिस्माको अर्थ, क्रिस्चियनको अर्थ नै राम्रोसँग बुझ्या छैन। त्यस कारणले यसबारेमा त तपाईँलाई म कति कुरा भन्न सक्छु, तर हामी आजको विषय सिद्धाउन जरुरी छ, टाइम गइसक्यो, अब 10 मिनट जति जान्छु, 10-15 मिनट जान्छु होला। तर बाइबलीय मण्डलीमा यस्तो सोच गलत हो, खालि एकजना दुईजनाले प्रचार गर्ने, अनि कोहीले वर्सिप लिड गर्ने, बाँकी मान्छे चर्चमा आउने, मेचमा बस्ने, ताली बजाउने, हालेलुया भन्ने, आमेन गर्ने, जाने, अनि बाँकी हप्ताभरि केही पनि नगर्ने। तपाईँ येशूको राज्यमा, येशूको शरीरको मेम्बर भइसक्नु भएन त्यसरी, बुझ्नुहुन्छ। त्यसरी चारजना होस्, 10 जना होस्, येशूसँग 12 जना मात्रै थिए, एकजनाले धोका दियो, उनीहरू चाहिँ येशूको फलोअर थिए, उहाँलाई पछ्याउने, अनि त्यही 12 जनाबाट अहिले 11 जनाबाट अहिले यत्रो मण्डली संसारभरि छ, तर सबै मान्छे नामधारी पनि हुनसक्छ। त्यसैले तपाईँ र मैले आफैलाई नामधारी बनाउने कि येशूको साँचो चेला बनाउने, यो कुरा हो। त्यसैले त्यस्तो जब मण्डली बाइबलीय शिक्षा अनुसार सञ्चालन हुन्छ भने, त्यस्तो मण्डलीमा चाहिँ जतिजना सदस्यहरू छन् नि, ती सबै सेवकहरू हुन्छन्, सेवाकाई गर्छन्, उनीहरू हरेक मिनिस्टर हुन्छन्। त्यसैले तपाईँले, तपाईँको मिनिस्ट्री हुन्छ, खोज्नुहोस्, प्रभुसँग भन्नुहोस्, जे मौका आउँछ अगाडि सही धारणाले गर्नुहोस्, तपाईँको नाम कमाउनु नगर्नुहोस्, कसैले स्याबास कमाउनु नबस्नु, पैसाको लागि नमर्नुहोस्, नामको लागि नमर्नुहोस्, तर परमेश्वरको लागि गर्नुहोस्। मतलब तपाईँको मण्डलीमा 100 जना सदस्यहरू छन्, 100 जना नै सेवकहरू हुन्छन्, सेवकाई गरेर आउँछ, मिनिस्टरहरू हुन्छन्, त्यो कुरो तपाईँले बुझ्नु पऱ्यो। त्यो चाहिँ बाइबलीय चर्च हो। 1,000 छन् भने 1,000 जना नै सेवकहरू हुन्छन्, सेवकाई गर्ने। साँचो बाइबलीय मण्डलीमा त्यो दर्शक हुने खालको व्यक्तिहरू हुँदैनन्, सबै सेवक गर्ने सेवकाईहरू हुन्छन्। त्यस कारणले त्यो ठाउँमा के हुन्छ, काम गर्न कोही पनि खाँचो हुँदैन, सबै तत्पर हुन्छन्, खालि दुई चारजनालाई तँ गर भनेपछि उनीहरूले चाहिँ गर्ने, किन उनीहरूले नगरी जबरजस्ती गर्नै परेको छ। उनीहरूले पनि जुन दिन उनीहरूले नगरे नि हुन्छ गर्न छोड्छ, त्यो सही भएन। हरेक व्यक्तिमा त्यो परमेश्वरको निम्ति सेवा गर्ने भावना हुनु पर्यो। हामी ख्रिस्टमा नयाँ छौँ भने त्यो हुन्छ। हाम्रो जिम्मेवारी हुन्छ कि मण्डलीय बाइबलीय होस्, त्यो चाहिँ हाम्रो जिम्मेवारी हो। मतलब हामीले बुझ्नुपर्छ अथवा एकअर्कालाई बुझाउनु पर्छ त्यो कुरा के हो भने, ख्रिस्टको शरीर मण्डलीको सदस्य हुनु उहाँको लागि सेवक पनि हुनु हो, उहाँको सेवकाइमा प्रवेश गर्नु हो। तपाईँले पास्टर भनेर छानिनु परेन, सुसमाचार प्रचारक भनेर पठाइनु परेन। हरेक व्यक्ति येसुको निम्ति राजदूत हुन्छ, प्रतिनिधि गर्छ, उसले जहाँ पनि येसुको बारेमा घोषणा गर्छ। त्यस कारण यो कुरो तपाईँले बुझ्नु पर्यो। त्यसैले सबै काम एल्डर र अथवा कुनै एक दुईजना व्यक्तिहरूले मात्रै गर्ने भन्ने सोच्नु हुँदैन। हामी हरेक व्यक्ति यो कुरो हरेक मण्डलीको मान्छेहरूलाई सिकाउनु पर्यो, हरेकलाई प्रार्थना गर्न सिकाउनु पर्यो, अनि परमेश्वरको सेवक हौ भनेर बुझाउनु पर्यो। परमेश्वरको आत्मालाई सेवकाई उहाँले नै, परमेश्वरको आत्माले नै मान्छेलाई बोलाउनुहुन्छ, नयाँ बनाउनुहुन्छ, नयाँ जीवन दिनुहुन्छ, अनि परमेश्वरको दासत्वमा बढाउनुहुन्छ, उनीहरूलाई सेवकाइको निम्ति बोलाउनुहुन्छ, अनि सेवा गर्ने शक्ति अनुग्रह दिनुहुन्छ, वरदान दिनुहुन्छ। त्यसैले सेवकाइमा सहभागी हरेक व्यक्तिले हुनुपर्छ। हरेक व्यक्तिलाई परमेश्वरले येशु प्रभुले पवित्र आत्माद्वारा जुन दिन तपाईँले येशुलाई ग्रहण गर्नुहुन्छ र बप्तिस्मा लिनुहुन्छ उहाँले वरदान दिइसकेको हुन्छ। तर तपाईँलाई थाहा नहुनसक्छ के हो वरदान, त्यो थाहा कसरी हुन्छ? जब तपाईँले सेवा गर्न थाल्नुभयो नि तपाईँको वरदान निस्किन्छ। येशु प्रभुले तपाईँलाई भन्नुहुन्छ, मैले तिमीलाई जुन मण्डलीमा, जुन समाजमा, जुन परिवारमा राखेको छु त्यो ठाउँमा तिमी मेरो लागि प्रतिनिधि हौ। तिमीले त्यहाँ परमेश्वरको महिमाको काम गर्नुपर्छ, राज्यको काम गर्नुपर्छ, त्यो उद्देश्य पुरा गर्न कोसिस गर्नुपर्छ। अनि त्यो उसे त्यो गर्ने कामको लागि सबै वरदान सहायता पवित्र आत्माले परमेश्वरले दिनुहुन्छ। तपाईँको वरिपरि धेरैजना लस्ट भन्छ अङ्ग्रेजीमा, मुक्ति नपाएका, आत्मामा मुर्दा भएका मान्छेहरू छन्। कतिजनाको त परिवारमै छन्, कतिजना त एउटै ओछ्यानमा सुतेको छ, अर्को व्यक्तिले चाहिँ मुक्ति पाएको छैन, ऊ चाहिँ मुर्दाको जस्तै छ। तपाईँलाई प्रभुले के भन्नुहुन्छ? त्यो व्यक्तिलाई सुसमाचार सुनाऊ येशुको बारे। यो कुरो हरेक व्यक्तिले बुझ्नुपर्छ। त्यो परमेश्वरले आशिष दिनुहुन्छ, त्यसको लागि तपाईँ र मलाई छुन्नु भएको हो। पवित्र आत्मा हाम्रो हृदयमा आएर बस्नेको कारण के छ? प्रेरित 1:8 शक्ति दिनलाई अनि गवाही हुनलाई। त्यो गवाही भनेको त्यही हो। अर्को कुरो के छ? 15 युहन्नाको सुसमाचार 16 उहाँले हामीलाई चुन्नु भयो, हामीले उहाँलाई चुनेनौँ, उहाँले चुन्नु भयो र हामीलाई नियुक्त गर्नुभयो ताकि हामीले गएर फल फलाउँ। त्यो फल के हो? त्यो फल ख्रिस्टमा नयाँ आत्मा जित्ने। तपाईँको नयाँ आत्मा अहिलेसम्म जितिया छ कि छैन? हरेकको लागि प्रश्न हो। अनि छैन अहिलेसम्म, तपाईँलाई थाहा छैन भने घुँडा टेकेर प्रार्थना गर्नुहोस्, परमेश्वरले तपाईँलाई चलाउनुहुन्छ। किनभने तपाईँ जीवित हुनुहुन्छ भने तपाईँबाट जीवन आउँछ। अनि प्रभु भन्नुहुन्छ, हामी त्यसैले हामीलाई ख्रिस्टको राजदूत भनेर भनिएको छ। हामी सुसमाचारको निम्ति जिउनुपर्छ। प्रभु येशु भन्नुहुन्छ हामी उहाँका हातका अथवा खुट्टा हौँ, हात खुट्टा हौँ। जहाँ जहाँ छौँ हाम्रो मुख चाहिँ उहाँको निम्ति बोलिदिने एउटा भोइस हो, ताकि उहाँले जे काम हामीलाई दिनुहुन्छ त्यो हामी गर्न सक्छौँ। र मुख्य गरेर हाम्रो वरिपरिका मान्छेहरूको अगाडि ख्रिस्टको निम्ति हामी ज्योति बन्छौँ। हामी हाम्रो गवाईद्वारा, हाम्रो जीवन व्यवहारद्वारा अरूलाई ख्रिस्ट प्रदर्शन गर्छौँ र हाम्रो वचनद्वारा अरूलाई ख्रिस्टको बारेमा बताउन सक्छौँ। त्यसैले अघि हामीले हेरिसक्यौँ एल्डरको भूमिकाको बारेमा, अनि एल्डरको भूमिकाको बारेमा कुरा गर्दा पावलले एफिसीको निम्ति लेखिएको पत्रमा पवित्र आत्माको वरदानको बारेमा लेखेका छन्। अनि कुनै पनि, अब यहाँ महत्त्वपूर्ण कुरा के छ भने नि, हामीलाई मण्डलीमा परमेश्वरले राख्नुहुन्छ, हरेक व्यक्तिलाई काम गर्नलाई हतियार दिनुहुन्छ, त्यो चाहिँ वरदान। त्यो वरदान थाहा पाउनु पर्यो। अनि पास्टर एल्डरको लागि परमेश्वरले चुन्नु भएको छ, बोलाउनु भएको छ, तपाईँलाई वरदान दिनुहुन्छ। यहाँनिर हेर्नुहोस्, अनि तपाईँले Efesians 4:11 अनि उहाँका वरदानहरू चाहिँ यिनै थिए कि कोही प्रेरित, कोही अगमवक्ताहरू, कोही प्रचारकहरू, कोही मण्डलीका पास्टरहरू, कोही शिक्षकहरू बनुन्, होइन? अनि त्यो चाहिँ के छ? यहाँ 5 वरदान छ। पहिलो प्रेरितहरू, दोस्रो अगमवक्ताहरू, तेस्रो प्रचारकहरू भनेको चाहिँ सुसमाचार प्रचार गर्ने, चौथो पास्टर अनि शिक्षक भनेको चाहिँ शिक्षा दिने, बाइबललाई शिक्षा दिने भनेको चाहिँ त्यो व्यक्तिले बाइबल बुझाउन सक्छ, आफैले बुझेको हुन्छ, अनि त्यो त्यसलाई भनिन्छ बाइबलको सही हिसाबले अरूलाई बुझाउन सक्ने विषयक व्यक्ति चाहिँ शिक्षक हुन्छ। त पास्टरमा चाहिँ जहिले पनि यो शिक्षाको वर दिन सक्ने वरदान चाहिँ रहन्छ। त्यसैले कुनै पनि व्यक्ति पास्टर छ यो शिक्षा सिकाउन सक्ने वरदान छैन भनेदेखि त्यो पास्टरको बोलावट होइन उसको। त्यसैले त्यो कुरो हामीले प्रष्टसँग बुझ्नुपर्छ। त्यसैले यहाँनिर परमेश्वरको वरदान, यो वरदानको सम्बन्धमा हामीले पहिला पनि सिकेका छौँ, तपाईँलाई अर्को दिन फेरि अलिकति केही छोटकरीमा भन्न चाहन्छु। तर परमेश्वरले हामीलाई जुन वरदान दिनुहुन्छ त्यही अनुरूप उहाँले हामीलाई चलाउनुहुन्छ। प्रभु येशु नै आत्मिकी वरदान दिने व्यक्ति हुनुहुन्छ, तपाईँ र मलाई उहाँले खटाउनुहुन्छ। हामीले के मनपर्छ त्यो हामीले पाउने होइन। कसैलाई प्रेरित, कसैलाई अगमवक्ता, अब यो कसैलाई चाहिँ यो अगमवक्ता भन्ने शब्दको बारेमा मैले घरिघरि तपाईँलाई दोहोऱ्याएर के भन्नाएको छु भने नि, पुरानो नियममा जस्तो अगमवक्ताले चाहिँ नयाँ नयाँ कुरा भविष्यमा हुने कुरा भन्ने होइन, जस्तो पुरानो नियममा त्यस्तो भनेको छ। नयाँ नियममा अगमवक्ताको कुरा चाहिँ परमेश्वरको वचन जो बाइबलमा लेखिएको छ त्यसलाई वर्णन गर्ने, त्यो कुरालाई मानिसहरूको लागि आवश्यकता अनुसार त्यो परमेश्वरको अगुवाई अनुसार त्यो बाइबलको ती वचनहरूलाई प्रष्ट पार्ने, एक प्रकारले प्रचारकको काम पनि अगमवक्ताले गर्छ। त्यसकारणले त्यो कुरो हामीले जहिले पनि बुझ्नुपर्छ। अनि पास्टर शिक्षक भन्ने कुरा यो हो होइन। त्यसैले परमेश्वरले नै उसलाई त्यसको लागि वरदान दिनुहुन्छ, बोलावट दिनुहुन्छ, ताकि ख्रिस्टको उनीहरूको काम चाहिँ के छ भनेदेखि ख्रिस्टको शरीर निर्माण गर्ने। अनि तपाईँलाई मैले त्यही कुरा बताउन चाहन्छु, ख्रिस्टको शरीर निर्माण गर्ने। यहाँनिर हामी एकैचोटि कहाँ जान्छौँ भने यहाँ जान्छौँ, तपाईँलाई मैले यो एक दुईवटा पद पढ्नु लायो। पहिलो कोरन्थी, यो जगको बारेमा तपाईँलाई मैले भनेको थिएँ, हाम्रो जग चाहिँ प्रेरितहरूले बसालेको जगमा बसाल्नुपर्छ। त्यो भनेको चाहिँ तपाईँहरू मेरो बाइबलीय शिक्षा, त्यो शिक्षा भनेको चाहिँ सुसमाचारको पुरा कन्टेन्ट, त्यो विषय हामीले येशु ख्रिस्टको बारेमा बुझ्नुपर्छ। यहाँ के छ, किनकि जुन जग बसालिएको छ त्यो येशु ख्रिस्ट हुनुहुन्छ, त्यस बाहेक कुनै, यो पहिलो कोरन्थी 3:11 येशु ख्रिस्ट बाहेक कुनै मानिसले अर्को जग बसाल्न सक्दैन। सो हाम्रो जग चाहिँ विश्वासको जग, मण्डलीको जग चाहिँ ख्रिस्ट येशु हुनुहुन्छ। ख्रिस्ट येशुको शिक्षामा, उहाँले दिएको शिक्षामा अथवा येशु ख्रिस्टमा हामीले यो जग बसाल्नुपर्छ। अनि यहाँनिर प्रेरित 6:4 के छ, यो चाहिँ अघि नै भनेको पद तपाईँलाई मैले अहिले पढ्नु पर्ने होइन। त्यसैले यहाँ आज यो चाहिँ कुरा तपाईँलाई मैले अघि पढिसकेँ, यो वरदानहरू ख्रिस्टले दिनुहुन्छ, येशु ख्रिस्टको सुसमाचार, उहाँको बारेमा जे छ उहाँमा विश्वास गर्ने, उहाँमा जिउने, यो चाहिँ जग हो। सुसमाचार चाहिँ हाम्रो निम्ति जग हो। यहाँ 12 Ephesians 4 कि ख्रिस्टको शरीर निर्माण होस्। अघि छ यो वरदानहरूको काम के हो अथवा त्यसको मतलब के छ, एल्डर, अगुवा, डिकन, एल्डर, पास्टर, बिसप जो जो भनेछ नि, उसको काम के हो, येसुको शरीर जो मण्डली हो त्यसलाई निर्माण गर्ने, त्यसलाई बिल्ड गर्ने, त्यसलाई वर्णन बढाउने। एउटा कुरा चाहिँ नयाँ मान्छे ल्याएर बढाउने, अर्को कुरा चाहिँ त्यहाँ आएको मान्छेलाई आत्मिक रूपमा बढाउने। यो दुइटै कुराको बोझ परमेश्वरले छानेको अगुवाहरूमा हुन्छ। अनि त्यसैले कहिलेकाहीँ मान्छेहरूले यो गरेकै नदेख्दाखेरि चाहिँ, उसको जीवनमा एउटा पनि फल नदेख्दाखेरि चाहिँ, साँच्ची नै उनीहरूको बोलावट चाहिँ के को लागि हो, वरदान चाहिँ के हो भन्ने कुरामा ठुलो प्रश्नवाचक चिन्ह छ। त्यो हरेक व्यक्ति आफैले जान्नुपर्ने कुरा हो। सो ख्रिस्टको शरीर निर्माण होस् अनि सेवाको काम गर्न सन्तहरू सुसज्जित हुन्। सुसज्जित भनेको चाहिँ इक्विप भन्छ अङ्ग्रेजीमा, त्यो वरदानहरू जो प्रेरितहरूकोमा के भन्छ अगुवाहरूमा हुन्छ, त्योद्वारा चाहिँ अरू विश्वासीहरूलाई होइन, अरू विश्वासीहरूलाई येशुको शरीरलाई वृद्धि गर्ने कुरामा तालिम दिएर उनीहरूलाई इक्विप गर्ने, सुसज्जित बनाउने, शिक्षित बनाउने, बताउने, उनीहरूको आत्मिकी जीवनमा वृद्धि गर्ने। यहाँनिर अर्को के छ, जबसम्म हामी सबैले विश्वासको र परमेश्वरको पुत्रको ज्ञानको एकता प्राप्त गर्दैनौँ, त्यो शिक्षाले, त्यो युक्त, त्यो सुसज्जित हुने कुराले के गर्छ, विश्वासलाई बढाउँछ। परमेश्वरको पुत्रको ज्ञान भने चाहिँ येशु प्रभुको बारेमा के जान्नुपर्ने हो त्यो कुरो सम्पूर्ण रूपले हामी जान्दछौँ, पूर्ण रूपमा प्राप्त गर्छौँ, र परिपक्व मानिस पनि ख्रिस्टका पूर्णताको नापमा पुग्दछौँ। त्यो शिक्षाले हामीलाई त्यो गर्छ, त्यो चाहिँ यो वरदान पाएको व्यक्तिहरूको शिक्षाले। जब मान्छेहरूले बोल्न सक्छ, प्रचार गर्न सक्छ, उसलाई बाइबलको कुराहरू थाहा छ, सबै कुराहरू राम्रोसँग मान्छेलाई प्रभाव पारेर बोल्छ, तर परमेश्वरको आत्माबाट आएको वरदान छैन भने नि मान्छेहरू परिपक्वतामा पुग्न सक्दैन। कुनै पनि व्यक्ति शारीरिक रूपमा ज्ञानी हुन्छ होला, उत्साहित बन्छ होला, किनभने त्यस्तो मान्छे त थुप्रै पाइन्छ नि, कुनै अगुवाको पछाडि धेरै मान्छे लाग्छन्, तर भित्र हृदय कहाँ छ? अझै झुट छ कि, अझै ईर्ष्या छ कि, अझै स्वार्थ छ कि, अझै उनीहरू पाप र खराबी संसारिक कुरामा छन् कि? सो हरेकले जाँच्नुपर्ने कुरा हो। त्यसैले पवित्र आत्मा उसको हृदयमा भएर त्यो वरदान जब प्रयोग हुन्छ नि, त्यो परमेश्वरको शक्तिले त्यसलाई प्रयोग गर्नुहुन्छ। त्यसकारणले यहाँनिर जब त्यो वरदान पाएको हुँदैन, जब त्यो शिक्षा पाउँदैन, जब बाइबलीय कुरामा उसको हृदय परिवर्तन हुँदैन, बाइबलमा त्यो डक्ट्रिन भन्छ, येशु ख्रिस्टको शिक्षा सुसमाचार गहिराईमा बुझ्दैन भनेदेखि चाहिँ यहाँनिर एफिसी 4:14 के छ? यसरी छलले लगी पछि हुत्याएका धार्मिक सिद्धान्तको प्रत्येक बतास लिएर मानिसहरूका जाल झेल धुर्तता र खटाइले यताउता उडाइएका बालकहरू जस्ता नहौ। यो के हुन्छ? धार्मिक सिद्धान्तको प्रत्येक बतास भनेको चाहिँ धेरै मान्छेले फरक फरक शिक्षा ल्याउँछ नि, त्यसको कुराहरूले मान्छेहरू जस्तो छालमा के हुन्छ, छालमा चाहिँ पातहरू पत्करहरू पऱ्यो भने के हुन्छ, छालले यता र उता त्यो केहीले पक्रिँदैन, त्यो कहाँ कहाँ पुग्छ ठग नै हुँदैन। उनीहरूको निम्ति छाल चाहिँ के हुन्छ, धुर्त मान्छेहरू, फटाहरू, जसले तपाईँलाई झुट्टा बोलेर तपाईँलाई फसाउँछ, भरमाउँछ। अनि त्यो शिक्षा राम्रोसँग पाएको चाहिँ यताउता फट्याइले यताउता उडाइएका बालकहरू जस्ता नहो। त्यसैले शिक्षा गहिरो, हाम्रो जग गहिरो हुनु पर्यो भन्ने कुरा हामी यहाँ बुझ्दछौँ। 15 बरु प्रेमसित सत्य बोल्दै हरेक कुरामा हामी उहाँसम्मै अर्थात् ख्रिस्टसम्मै बढ्दै जाउँ, र जो शिर हुनुहुन्छ अन्तिम पद, उहाँबाट नै सारा शरीर प्रत्येक जोर्नीद्वारा जोडिएको र बाँधिएको भई प्रत्येक भागले ठिक ठिक काम गरेर सुसङ्गित सुग के भन्छ काम गरी सुगठित हुनेछ र प्रेममा वृद्धि हुँदै जानेछ। अब यहाँसम्म तपाईँलाई मैले यो सुसज्जित गर्ने मेम्बरहरूलाई परमेश्वरको सेवाको लागि परमेश्वरमा वृद्धि गर्ने होइन, मिनिस्टर परमेश्वरको सेवक बन्नको लागि सुसज्जित बनाउने कुराको बारेमा, यो चाहिँ एल्डर डिकन के अरे एल्डर पास्टर बिसपहरूको उनीहरूको भूमिका, उनीहरूको काम, उनीहरूको जिम्मेवारी हो, त्यो कुरा चाहिँ हामीले यहाँ सिक्छौँ। मण्डलीमा एल्डरको योग्यता यो दोस्रो कुरा हो। अब हाम्रो टाइम चाहिँ धेरै नै गइसक्यो, त्यसैले म त्यो अस्ति पनि तपाईँलाई अर्कोचोटि भने 8 बज्यो, मलाई लाग्छ यति नै राखौँ, अर्कोचोटि फेरि यो सबै कुरा तपाईँलाई अर्कोचोटि म बताउँछु, किनभने थुप्रै छ। आई डोन्ट वान्ट रस, मैले आज यो सिधाउँछु भनेको थिएँ, अब यहाँसम्म गयो, त्यसैले ठिकै छ, इट्स ओके, सो विल डु नेक्स्ट टाइम, किनभने तपाईँलाई 1 घन्टाभन्दा बढी म लिन चाहन्न, 1 घन्टाभन्दा पनि बढी भइसक्यो अलिकति। त्यस कारणले एल्डरहरूको योग्यता क्वालिफिकेसन सम्बन्धी विषयमा थुप्रै कुरा छ, नेक्स्ट विक हामी यसलाई हेरेर अनि अरू केही कुराहरू छलफल गर्नेछौँ। अब 1 मिनट, आज गरेको कुरामा तपाईँहरूको प्रश्न, तपाईँले मलाई प्रश्न सोध्नुहोस् न, आई रियली वान्ट यु टु आस्क मी क्वेसन्स। कसैको केही छ? आज त थेम्का पनि गई, थेम्का त गइसकेछ नि आज त, ए छ छ छ थेम्का छ नि, ए उसको त अडियो नै आएन नि, के हो हँ थेम्का अहिले आयो, कसैको प्रश्न छ? एकदम डिटेलमा गइरहेछ, तर यी सबै कुरा आवश्यकता नै थियो तपाईँलाई, किनभने मण्डली सम्बन्धी कुरामा